यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मनसून देशभर सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। इजरायल र इरानमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका विषयमा सरकारवाला मन्त्रालयका पदाधिकारी बीच छलफल। ललितपुरको ग्वारखोमा निर्मित फ्लाइओभरको उद्घाटन। बहुआयामिक र चौतर्फी विकासलाई सरकारले अगाडि बढ़ाएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। इरान र इजरायल बीच जारी द्वन्द अन्त्य गर्ने विषयमा युरोपेली विदेश मन्त्रीहरू र इरानी विदेश मन्त्री बीच जेनेभामा वार्ता हुँदै। र त्रिकोणात्मक टी20 आई सीरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। यस वर्षको मनसून प्रणाली आजदेखि देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर 23 दिनपछि मनसून देशभर फैलिएको जनाएको हो। मौसमविद प्रतिभा मानन्दरले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजदेखि मनसून फैलिएसँगै अब देशभर मनसून सक्रिय रहने बताउनुभयो। वहाँले भारतको पश्चिम बंगाल आसपासका क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको बताउनुभयो। यस वर्षको मनसून जेठ 15 गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ 29 गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो। तिब्बतका विभिन्न क्षेत्रमा धेरै ठूलो वर्षा हुने सूचना पाएसँगै सिन्धुपाल्चोक, भोटेकोशी र सुनकोशी किनाराका बासिन्दाहरू उच्च सतर्कतामा छन्। चिनिया प्रहरीले दिएको पूर्व सूचना अनुसार असार 3 गतेदेखि 7 गतेसम्म ठूलो बाढ़ी आउन सक्ने जानकारी पाएपछि अहिले नदी तटीय बासिन्दाहरू त्रसित भएका हुन्। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
एकदम डराइरहेका छौँ, हामीलाई रातमा निन्द्रा पनि छैन। बचाउ गर्ने उपायहरूको अवलम्बन गर्दै हुने
यो त्रास हो बारबिसी नगरपालिका वडा नम्बर 5 स्थानीय बैकुण्ठ कार्कीको। असार 7 गते भित्र तिब्बतीयन क्षेत्रमा भारी वर्षा हुने र त्यसको प्रभावले भोटेकोशी र सुनकोशी नदीमा ठूलै बाढ़ी आउने सूचना जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकद्वारा जारी भएपछि अहिले नदी तटीय बासिन्दाहरू त्रसित छन्। अर्का स्थानीय दिनेश पौडेल।
राति निन्द्रा पनि परेको छैन, यो बर्खाको समयमा घरमा बस्नलाई पनि धेरै दुःख र त्रास डरमा बसिरहनु भएको।
सूचना पाए लगत्तै सुरक्षा निकाय लगायत विभिन्न गैर सरकारी संघ संस्थाहरूसँगको समन्वय तीव्र बनाएको बारबिसी नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत बताउनुहुन्छ।
सुरक्षा स्थानमा बस्तीमा राख्ने कुरा पनि हाम्रो जारी नै छ। हामीले चाहिँ अहिले माइकिङहरू गर्ने विपद शाखालाई पनि हामीले फुल निर्देशन दिएका छौँ।
भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा जोखिम बस्तीहरू सुरक्षित स्थानमा स्थानान्तरण भइसकेको जानकारी दिनुहुन्छ।
सबैजना यहाँको स्थानीय बसोबासहरूलाई हामीले सम्बन्धित ठाउँमा आपतकालीन भवनहरू निर्माण गरेको छ, त्यो ठाउँमा सरेर बस्नुको लागि सूचना प्रकाशित पनि गरिसकेका छौँ। उहाँहरू सुरक्षित ठाउँमा पनि सरिसक्नु भएको छ।
सम्भावित जोखिमका लागि सबै निकायलाई हाई अलर्टमा राखेको प्रमुख जिल्ला अधिकारी किरण थापा बताउनुहुन्छ।
गृह मन्त्रालयले नेपाली सेनासँग समन्वय गरेर हाम्रो चिठीको आधारमा त्यस्तो पर्यो भने फौजदार राहतको लागि हामी हेलिकप्टर पनि गर्छौँ। यो भन्दा अगाडि असोजको उमा पनि गरेकै हो। मेडिकल टिमहरू हामीले तयारी अवस्थामा हस्पिटलले क्युआरटी भनेर क्विक रेस्पोन्स टिमहरू बनाएको छ।
हो, निश्चय पनि मौसमको फरक हुँदैन, त्यसै त विपदग्रस्त सिन्धुपाल्चोक जिल्लामा कुनै पनि बेला विपद आइपर्न सक्छ। यसै कुरालाई मध्यनजर राख्दै तीनै तहका सरकार र स्थानीय जनता आफै पनि सजग रहनुपर्ने आवश्यकता देखिन्छ। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चोक।
प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वारकोमा नवनिर्मित फ्लाइओभरले ग्वारको सहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताउनु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आज आयोजित नवनिर्मित फ्लाइओभरको उद्घाटन कार्यक्रममा उहाँले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढ़ाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो। सुनकोशी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने बताउनुहुँदै प्रधानमन्त्री ओलीले देशले पूर्वाधार विकासका क्षेत्रमा गति लिँदै गएको बताउनुभयो। काठमाडौँको चक्रपथको कलंकी कोटेश्वर खण्डमा 17,06,00,000 रूपियाँको लागतमा निर्मित ग्वारको फ्लाइओभर नेपालको पहिलो हो। कुल 500 मिटर अप्रोच सड़क रहेकोमा 35 मिटर स्पानको 4-लेन पुल निर्माण भएको छ। ग्वारको चोकको ट्राफिक जामलाई हटाउन 2078 सालमा फ्लाइओभर निर्माण शुरू भएको थियो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरू अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने तयारीमा रहेको बताउनु भएको छ। आज परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डाक्टर राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा छलफलका क्रममा सो जानकारी गराउनु भएको हो। बैठकमा श्रम मन्त्री शरद सिंह भण्डारीले हाल इजरायल जाने अन्तिम तयारीमा रहेकाहरूलाई श्रम स्वीकृति नदिई रोकिराखिएको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2082 अन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफल भएको छ। आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल भएको हो। छलफलमा खर्च कटौतीको प्रस्ताव राख्नुहुँदै नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले आवश्यकता र औचित्यका आधारमा बजेट विनियोजन हुन नसक्दा निर्माणाधीन बहुवर्षीय आयोजनाहरूले पर्याप्त बजेट पाउन नसकेको बताउनुभयो। यस्तै खर्च कटौतीको प्रस्तावमा सांसदहरू डाक्टर अमरेश कुमार सिंह, रामकुमार राई, देवेन्द्र पौडेल, प्रेम सुवाल लगायतले विभागीय मन्त्री र पहुँचवाला नेताको प्रभावमा बजेट विनियोजन गरिँदा बजेटको कार्यान्वयनमा समेत शंका बढ़ाएको भन्दै सच्याउन आग्रह गर्नुभयो। यस्तै विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिने सांसदहरूले नागरिकको जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने पूर्वाधारका आयोजनाहरूमा बजेट अभाव नहुने गरी विनियोजन गर्नुपर्ने, रणनीतिक महत्वका बहुवर्षीय आयोजनाहरूमा आवश्यकता अनुसार नियमित रूपमा बजेट सुनिश्चित गर्नुपर्ने र बजेट विनियोजनमा सांसद र सांसदहरूको राय सल्लाह समेट्नुपर्ने माग गर्नुभयो। यस्तै सांसदहरूले देशका सबै क्षेत्रको समानुपातिक विकासमा योगदान पुर्याउने योजनाहरूलाई बजेट विनियोजन गर्दा प्राथमिकता दिनुपर्ने, कर्णाली र दुर्गम हिमाली क्षेत्रका जनताको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने, ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्धन गरी नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्नेमा समेत ध्यान आकर्षण गराउनुभयो। बैठकमा विनियोजन विधेयक 2082 अन्तर्गत मन्त्रालयगत शीर्षकहरूमाथि छलफल भइरहँदा विभागीय मन्त्री अनुपस्थित रहेपछि बैठक 15 मिनटका लागि स्थगित भएको थियो। सांसद पूर्णबहादुर तामाङले बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको बजेटका विभिन्न शीर्षकहरूमाथि छलफल भइरहँदा विभागीय मन्त्री अनुपस्थित रहेको भन्दै मन्त्री उपस्थित नहुँदासम्म रोस्ट्रम नछाड्ने बताएपछि सभामुख देवराज घिमिरेले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो। यसअघि आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूको विरोध कायमै रहेका कारण सभामुख घिमिरेले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गर्नुभयो। सभामुख घिमिरेले प्रतिपक्षी दलहरूले नियमित उठाउँदै आएको विषयमा जानकारी रहेको र आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको हुँदा कार्यक्रमलाई सहज रूपमा अगाडि बढ़ाउने वातावरण बनाइदिन पटक पटक आग्रह गरे पनि रासोपाका सांसदहरूले अवरोध जारी राख्नु भएको थियो। त्यसपछि बैठकमा विनियोजन विधेयकमाथिको छलफल अगाडि बढ़ाउने विषयमा सभामुख घिमिरेले कार्यसूचीमा प्रवेश गर्ने बित्तिकै नेपाली कांग्रेसका सांसद रामहरि खतिवड़ाले नियमापत्ति गर्दै कार्यसूची अनुसार सम्बन्धित मन्त्रीहरू बैठकमा उपस्थित नभएका कारण छलफल अगाडि बढ़ाउन नमिल्ने बताउनुभयो। यस्तै सांसद डाक्टर अमरेश कुमार सिंहले पनि मन्त्री उपस्थित नभएको विषयमा सभाको ध्यान आकर्षण गराउनुभयो। त्यसपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई महत्व नदिएको र मन्त्रीको उपस्थिति नहुँदा बारम्बार सदनबाट कार्यसूची हटाउने गरेको बताउनुभयो। उहाँले कार्यसूची अनुसार सम्बन्धित सबै मन्त्रीहरू उपस्थित नरहेको भन्दै मन्त्रीको उपस्थिति बिना कार्यसूची अगाडि बढ़न नसक्ने तथा नियमावली सांसद र मन्त्री सबैले पालना गर्नुपर्ने बताउनुभयो। त्यसपछि सभामुख घिमिरेले मन्त्री उपस्थित नभएका युवा तथा खेलकुद र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धित विषय कार्यसूचीबाट हटाउनु भएको थियो। प्रमुख तीन राजनैतिक दलका शीर्ष नेताहरूबीच आज संक्रमणकालीन न्यायको सम्बन्धमा भइरहेका काम कार्यवाहीबारे समीक्षा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा संक्रमणकालीन न्याय निरूपणका लागि गठित आयोगहरूले कामकाज शुरू गरिसकेकाले त्यसबाट सकारात्मक परिणाम निस्कनेमा सबै आशावादी रहेको बैठकपछि नेकपा एमालेका नेता एवं पूर्व मन्त्री अग्नि खरेलले बताउनुभयो। बैठकमा शीर्ष नेताहरूबीच संक्रमणकालीन न्याय निरूपणका लागि गठन भएको आयोगले अगाडि बढ़ाएको काम र हालैको बजेटमा यसलाई सम्बोधन गरिएको विषयमा छलफल भएको नेता खरेलले जानकारी दिनुभयो।
यसलाई सकारात्मक ढंगले अगाडि बढ़ाउने कुराहरूमा तीनै दलका नेताहरूको उपस्थितिमा ती कुराहरू भएका हुन्। संक्रमणकालीन न्याय कहाँ छ, कसरी अगाडि बढ़दैछ, यी कुराहरूलाई जानकारीमा राख्नुपर्ने कुराहरू भएको हुनाले त्यतिमा जानकारीमा राखिदिने सम्भव कुराहरू भएको आयोगले गर्छ। आयोग निर्माण भएको छ, त्यो काम आयोगले गर्ने काम हो। सरकारले फेसिलिटेट गर्ने कुरा हो, संयोजन गरिदिने सम्भव कुराहरू, बाँकी कुरा चाहिँ आयोगले गर्ने कुरा हो। यस कुरामा पनि हामी सचेत छौं र सरकार सचेत छ, राजनीतिक दलहरू र नेताहरू पनि सचेत हुनुहुन्छ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा संक्रमणकालीन न्याय सम्बन्धी कामहरूका लागि संक्रमणकालीन न्याय सम्बन्धी कोषमा 1 अर्ब बजेट विनियोजन गरेको छ। बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आज द्वन्द्व पीड़ितसँग सुझाव लिएको छ। संक्रमणकालीन न्यायमा पीड़ित र सरकारवालाका सवालहरू विषय एक दिने कार्यशालाको आयोजना गरी आयोगले सशस्त्र द्वन्द्वका बेला राज्य पक्ष र विद्रोही पक्षबाट पीड़ित परिवारका सदस्यसँग सुझाव लिएको हो। कार्यशालामा द्वन्द्व पीड़ितहरूले सशस्त्र द्वन्द्वका बेला हत्या गरिएका र बेपत्ता भएका परिवारलाई रोजगारी, शिक्षा, स्वास्थ्य लगायतको सुविधा दिनुपर्नेमा जोड़ दिनु भयो। राज्यले दिएको परिचय पत्रले आफूहरूलाई पटक पटक पीड़ित बनाएको भन्दै द्वन्द्व पीड़ितहरूले अपराधमा संलग्नलाई छिटोभन्दा छिटो कानूनी कार्यवाही गर्न माग गर्नुभयो। डोटीमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। दिपायलबाट मौवातर्फ गइरहेको जीप आज दिउँसो आदर्श गाउँपालिकाको धौला माटीमा सड़क घुम्तीमा अनियन्त्रित भएर जीप सड़कबाट करिब 250 मिटर तल खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परि सायल गाउँपालिका 4 सुन्डीकी 41 वर्षीय बीबीक, जीप चालक आदर्श गाउँपालिका 7 दडीमानाका 27 वर्षीय सुरेश कार्की र सायल गाउँपालिका 6 कटुवाल गाउँकी 35 वर्षीय काली कटुवालको मृत्यु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको रिक्त 2 स्थान, राष्ट्रिय सभामा आगामी फागुन 20 गते रिक्त हुने 18 स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने सन्दर्भमा आज परामर्श गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर आगामी कार्तिकको 2 साता प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन गर्न र राष्ट्रिय सभामा आगामी फागुन 20 गते रिक्त हुने 18 स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो। प्रतिनिधि सभाका सदस्यको रूपन्देही क्षेत्र नम्बर 3 र गण्डकी प्रदेश सभाको मनाङ क्षेत्र नम्बर 1-2 को रिक्त स्थानका लागि कार्तिकको 2 साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार 16 गते भित्र आयोगले मिति तोक्ने तयारी गरेको छ। यसैगरी स्थानीय तहमा 13 वडा अध्यक्षको पद रिक्त रहेको आयोगले जनाएको छ। प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाउनुभयो। संघ र प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याइसकेपछि असार 10 गते स्थानीय तहहरूले बजेट ल्याउनु पर्ने कानूनी प्रावधान अनुसार अहिले सबै स्थानीय तह बजेट विनियोजनको तयारीमा जुटेका छन्। बझाङका स्थानीय तहहरूले पनि बजेटको सबै प्रक्रिया पूरा गरी असार 10 गते नै बजेट ल्याउने तयारीमा जुटेको बताएका छन्। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
बझाङका स्थानीय तहहरूले पनि अहिले बजेट तर्जुमाका सबै प्रक्रिया पूरा गरी असार 10 गते नै बजेट ल्याउने तयारीमा जुटेको बताएका छन्। दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बमबहादुर भण्डारी।
योभन्दा अगाडि हामी टोलबाट प्राथमिक आधारमा आयोजना माग्ने कुराहरू गर्यौं, त्यसपछि अब हामी विषयगत समितिका बैठकहरू गरेर छलफलबाट कार्यपालिका समिति राखेर गाउँ सभामा अनुमोदन गर्ने गरी तयारीमा।
त्यसै गरी 26 पाथीभेरे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवको पनि यस्तो भनाइरहेको छ।
विद्यालयहरूमा चाहिँ स्वयं सेवकहरूलाई पनि अब गाउँपालिकाले तलब फोन पर्ने, त्यस्तै अब गाउँपालिकामा करारका कर्मचारीहरू पनि छन्। विकासतिर भन्दा पनि अनिवार्य दायित्वतिर नै बजेट अलिकति बढी जानुपर्ने अवस्था छ।
खलारा गाउँपालिकाका अध्यक्ष प्रकाश रगायले यस वर्ष तरकारीमा पालिकालाई आत्मनिर्भर बनाउने नीति लिएको जानकारी दिनुभयो।
आफ्नै बारी आफ्नै तरकारी, आफ्नै बारी आफ्नै, हामीले यो नारा जोडतिर गइरहेको छ। यस अनुसारको तरकारी आफूले सानो बारीमा उत्पादन गर्ने, त्यो पैसा नलाग्ने अभियान।
तिनै तहबाट विनियोजन हुने सरकारको बजेट जनताको प्रत्यक्ष हित, उत्पादन र रोजगारी दिने खालको नहुने गरेको स्थानीय शिक्षक धनप्रकाश गिरीको गुनासो रहेको देखिन्छ।
देशको बजेट विकासमुखी हुनुपर्ने हो, जनताको जीवन स्तरलाई माथि उठाउने, जनताको हित हुने खालको युवा जनशक्ति छ, रोजगारी दिलाएर नेपालमै रोक्ने व्यवस्था हुनुपर्ने हो, केही सीमित व्यक्ति लाभान्वित हुने किसिमको बजेट भएको देखिन्छ।
आवश्यकता र औचित्यका आधारमा सरकारका तिनै तहको बजेट खर्च गरी उत्पादन र जनताको प्रत्यक्ष जीवनमा फाइदा पुग्ने योजना कार्यक्रमहरू लागू गर्नुपर्ने सर्वसाधारणहरूको भनाइरहेको छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इरान र इजरायल बीचको जारी द्वन्द्व अन्त्य गर्ने विषयमा युके र युरोपेली विदेश मन्त्रीहरूले इरानी विदेश मन्त्रीसँग स्विजरल्याण्डको जेनेभामा वार्ता गर्ने भएका छन्। संयुक्त अधिराज्य, फ्रान्स, जर्मनी र युरोपेली विदेश मन्त्रीहरूले इरान इजरायल युद्ध अन्त्यका लागि कूटनीतिक प्रस्ताव अघि बढ़ाउने अपेक्षा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आगामी दुई हप्ताभित्र लड़ाईमा अमेरिकालाई संलग्न गराउने कि नगराउने निर्णय गर्ने बताउनु भएको छ। बेलायतका विदेश मन्त्री डेभिड ल्यामीले अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँग इरानले कहिले आणविक हतियार विकास गर्न वा प्राप्त गर्न सक्दैन भन्ने कुरामा सहमत हुँदै कूटनीतिक समाधान प्राप्त गर्न आगामी दुई हप्ताभित्र अब अवसरको झ्याल खुलेको बताउनुभयो। इरानका विदेश मन्त्री अब्बास अरागचीले इजरायलले आफ्नो आक्रमण जारी राखेसम्म अमेरिकासँग वार्ताको कुनै पनि सम्भावनालाई अस्वीकार गर्नुभयो। इरानले इजरायलमा मिसाइल आक्रमण जारी राखेको इजरायली सेनाले जनाएको छ। इजरायली सेनाको आक्रमणबाट 23 प्यालेस्टाइनीको मृत्यु भएको छ। सहायता वितरण केन्द्र नजिक हजारौं मानिसहरू भेला भएको स्थानमा भएको ट्याङ्क र ड्रोन आक्रमणमा 100 भन्दा बढ़ी घाइते भएका छन्। गाजाले मानव निर्मित खडेरीको सामना गरिरहेको राष्ट्रसंघीय निकाय युनिसेफले चेतावनी दिएको छ। जारी युद्धका कारण 60% भन्दा बढ़ी खानेपानीको प्रशोधन र वितरण प्रणाली ध्वस्त भएको समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष 2082-83 लागि बोर्डको नीति तथा कार्यक्रम तयारीका लागि सरोकार भएका सम्बद्ध निकाय तथा व्यक्तिसँग शुक्रबार सुझाव लिएको छ। सुझाव लिन आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाली पुँजी बजारको विकास, नियमन तथा लगानीकर्ताको सुरक्षा जस्ता विषयमा केन्द्रित भएर सुझावको अपेक्षा गरिएको बताउनुभयो। छलफलमा आगामी आर्थिक वर्षको नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सम्बन्धी मार्ग निर्देशन तथा प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डाक्टर नवराज अधिकारीले विभिन्न 7 प्राथमिकताहरूमा केन्द्रित भएर सुझाव दिन सहभागीहरूलाई आग्रह गर्नुभयो। छलफलमा सहभागीहरूले पुँजी बजारमा लगानीका नयाँ नयाँ औजारहरू ल्याउन, लगानीकर्ताहरूको सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न तथा प्रभावकारी नीतिगत र प्रक्रियागत व्यवस्था गर्न नेपाल धितोपत्र बोर्डलाई सुझाव दिनुभयो। छलफलमा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघका अध्यक्ष तारा प्रसाद फुलेल, नेपाल लगानीकर्ता संघका उपाध्यक्ष नितेश कुमार अग्रवाल लगायतका वक्ताहरूले सुझाव दिनुभएको थियो। सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोबारमा लगाइएको करका विषयमा निरन्तर छलफल मार्फत निष्कर्षमा पुग्न व्यवसायी तथा सम्बन्धित मन्त्रालय सहमत भएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको उपसमितिको शुक्रबारको बैठकमा व्यवसायीहरूले आफ्ना माग बारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग निरन्तर वार्ता जारी राख्दै समाधान निकाल्न सहमत भएका हुन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनमा लगाएको 2% विलासिता कर र हीरा तथा बहुमूल्य पत्थरमा लगाएको 13% भ्याट बारे पुनर्विचार गरी खारेज गर्न माग गरेका छन्। आगामी आर्थिक वर्ष 2082-83 को बजेट मार्फत सुनका सबै किसिमका गरगहनामा 2% विलासी कर र बहुमूल्य पत्थरमा 13% मूल्य अभिवृद्धि कर भ्याटको व्यवस्था प्रति व्यवसायीहरूले विरोध गर्दै आएका छन्। कोशी प्रदेश सभाको शुक्रबारको बैठकले प्रदेशको विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आर्थिक वर्ष 2082-83 का लागि कोशी प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नु भएको थियो। सेङ्जाको फेरीखोला गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिने भएको छ। परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो। पछिल्लो समय गाउँ गाउँमा गोरु पाल्न छोड्ने क्रम बढ्दै गएपछि हल गोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरूप प्रति हल 10,000 अनुदान दिन शुरू गरेको हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
टी20 आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल र स्कटल्याण्ड बीच अन्तिम खेल हुँदैछ। खेल स्कटल्याण्डको ग्लास्कोमा साँझ 7:45 बजे शुरू हुनेछ। जारी सिरिजमा नेपालले हालसम्म 2 खेल जितेको छ भने स्कटल्याण्ड एउटा खेलमा मात्र विजयी भएको छ। नेपाल पहिलो खेलमा नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो। नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई 2 विकेटले पराजित गरेको थियो। बिहिबार सम्पन्न तेस्रो खेलमा नेपालले नेदरल्याण्डसलाई 6 विकेटले पराजित गरेको थियो। यसै गरी स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्डसलाई 40 रनले हराएको थियो। दोस्रो खेलमा स्कटल्याण्ड नेपालसँग 2 विकेटले पराजित भएको थियो। तेस्रो खेलमा स्कटल्याण्डलाई नेदरल्याण्डसले 17 रनले हराएको थियो। उज्बेकिस्तानमा हुने एएफसी एसियन कप छनौट फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ। यही असार 15 गतेदेखि हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाले अञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा 23 सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। टोलीमा गोलकिपर कप्तान सुब्बासँगै अञ्जना राणा मगर र उषा नाथ छन्। त्यस्तै डिफेन्डरमा अमृता जैसी, प्रतीक्षा चौधरी, गीता राणा, विमला विक, पूजा राणा, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहेका छन्। मिडफिल्डरमा अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राणा मगर र सरस्वती हमाल छन् भने फरवार्डमा सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन्। छनौट प्रतियोगितामा नेपाल समूह एफमा रहेको छ। समूह एफमा नेपाल सहित उज्बेकिस्तान, लाओस र श्रीलंका छन्। बेनीमा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला पुरूष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यही असार 7 गते शनिबारदेखि 11 गतेसम्म हुने प्रतियोगितामा आयोजक म्याग्दी सहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, नवलपुर गरी 8 जिल्लाको सहभागिता हुनेछ। प्रतियोगितामा विजेता टीमले नगद 2 लाख, उपविजेताले नगद 1 लाख तथा तेस्रो हुने टीमले नगद 50,000 तथा चौथो हुने टीमले नगद 25,000 का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रमशाही। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशको पहाड़ी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित थोरैदेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। काठमाडौँको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 32.8 मिलीमिटर। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 47.2 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 40.9 मिलीमिटर। र दिपायलको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस, वर्षा 1.5 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मनसून देशभर सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। इजरायल र इरानमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका विषयमा सरकारवाला मन्त्रालयका पदाधिकारी बीच छलफल। ललितपुरको ग्वारकोमा निर्मित फ्लाइओभरको उद्घाटन। बहुआयामिक र चौतर्फी विकासलाई सरकारले अगाडि बढ़ाएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। इरान र इजरायल बीच जारी द्वन्द अन्त्य गर्ने विषयमा युरोपेली विदेश मन्त्रीहरू र इरानी विदेश मन्त्री बीच जेनेभामा वार्ता हुँदै। र त्रिकोणात्मक टी ट्वेन्टी आई सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।